होइन, सुरु योजना तर्जुमा ढिलो भएको होइन, यो
भनेको
समय
स्वीकृत
सीमा
हुन
पुगेको
चाहिँ ढिलो
होइन।
किन भनेर?
स्वीकृत पनि यस्तो हो, अब हामी अहिले अब आगामी आर्थिक वर्ष 81-82 बजेट तर्जुमाको क्रममा जाँदा 16 आवधिक योजनाले लिएका मुख्य जुन हस्तक्षेपकारी कार्यक्रमहरू छन् ती कार्यक्रमहरूलाई नयाँ आयोजनाको रूपमा कसरी अनबोर्ड गर्ने भन्ने विषयमा मन्त्रालयहरूलाई त्यो निर्देशन दिएको छ राष्ट्रिय योजना आयोगले पनि र अर्थ मन्त्रालय पनि। र त्यसमा धेरै त यो बजेट तर्जुमा सम्बन्धी पहिलो गृह कार्य त राष्ट्रिय योजना आयोगमै हुन्छ र करिब करिब त्यो हामीले सकिसकेका छौँ र हामीले तय गरेको जुन रिपोर्ट हुन्छ अबको आवधिक योजनालाई यसरी राख्ने अथवा चालु खर्चलाई यसरी राख्ने विकास खर्चलाई यसरी लैजाने भनेर जुन एउटा डिरेक्सन हुन्छ त्यो डिरेक्सन अन्तर्गतको एउटा रि बनिसकेपछि त्यो रिपोर्ट हामीले माननीय अर्थमन्त्रीज्यूलाई राष्ट्रिय योजना आयोगको तर्फबाट बुझाउँछौँ। त्यो बुझाइसकेपछि त्यसको आधारमा र अर्थ मन्त्रालयको आफ्नो स्रोतको आधारमा साथै राष्ट्रिय योजना आयोगले जुन दिएको स्रोतको सिलिङ हुन्छ सिलिङको आधारमा एक महिना फेरि अर्थ मन्त्रालयमा बजेट सम्बन्धी छलफल हुन्छ। त्यसैले 16 आवधिक योजना नहुँदा त्यसलाई प्रभाव पार्ने होइन। कतिपय आयोजनाहरू चाहिँ के हुन्छ भने योजनाको डकुमेन्ट 1-1.5 वर्ष पछिसम्म आइरहँदा पनि योजनाले लिएको स्पिरिट सोच अनुसार कार्यक्रमहरू अगाडि बढ्छन्। त्यसैले हामी त्यही लाइनमै छौँ। अलिकति हामीले माघको मसन्तसम्ममा ल्याइसक्छौँ भनेर क्यालेन्डरमा उल्लेख गरेका थियौँ। बिचमा अब सबै राजनीतिक दलका नेतृत्वहरू शीर्ष नेतृत्वहरूसँग पनि अलि बढी संवाद गर्नुपरेकोले यद्यपि विज्ञको लेभलमा ल प्रोफेसनल व्यक्तित्वहरूसँग र सरकारका निकायहरूसँग त हामीले पहिल्यै गरिसकेका हौँ, नागरिक समाजसँग पनि र प्राइभेट सेक्टरसँग पनि। अहिले सरकारमा सामेल राजनीतिक दलका शीर्ष नेतृत्व तहमा चाहिँ हिजो भएको छ छलफल र हिजोको छलफलबाट हामीलाई केही पृष्ठपोषणहरू प्राप्त भएको छ। त्यो पृष्ठपोषणको आधारमा हामीले अब हाम्रो मस्यौदालाई थोरै पुनरावलोकन गर्छौँ र त्यति गरिसकेपछि राष्ट्रिय विकास परिषदको बैठक चाहिँ यही बैशाखको 2 हप्ताभित्रै बोलाउने भन्ने छ र त्यो बैठक सम्मान्य प्रधानमन्त्रीको अध्यक्षतामा हुनेछ र त्यसले पनि केही सुझावहरू दिन्छ। त्यो दिइसकेपछि हामी एकाध दिनमै ती सुझावहरूलाई इन्कर्पोरेट गरेर मन्त्री परिषदमा हामीले पेस गर्छौँ र मन्त्री परिषदमा पेस गरिसकेपछि मन्त्री परिषदले हेरेर परिमार्जन गर्नुपर्ने केही अझै ठहर भएमा त्यो हामीलाई सुझाव दिन्छ अथवा सोझै त्यसलाई स्वीकृत गर्छ दस्तावेज। दस्तावेज स्वीकृत गरिसकेपछि 16 आवधिक योजना पास हुन्छ र प्रकाशन हुन्छ र प्रकाशन भए पनि लागु हुने चाहिँ अब 81-82 श्रावणदेखि यो लागु हुन्छ र यो चाहिँ 5 वर्ष हुन्छ।
जस्तो अब हिजो अन्तिम छलफलै भनौँ, शीर्ष तहमा यहाँहरूको छलफल भयो र पृष्ठपोषणहरू पनि प्राप्त गर्नुभयो भनौँ, सुझाव प्राप्त गर्नुभयो, मसौदा पुनरावलोकन गर्नुपर्ने गरी चाहिँ के त्यस्तो पृष्ठपोषण आयो?
होइन, पुनरावलोकन भनेको आएका सुझावहरूलाई प्रविष्ट गराउने हो। पुनरावलोकन भनेको अब जस्ताको तस्तै होइन कि, त्यहाँ अब जस्तो कतिपय चाहिँ कसरी आयो भने हाम्रो अब सुशासन सामाजिक न्याय र समृद्धि चाहिँ राष्ट्रिय आकाङ्क्षा छ अहिले होइन। अब सुशासन इन्डिकेटरहरू हाम्रा छन् तर अलि ठोस इन्डिकेटर राख्ने कि अथवा केही राखेका पनि घटाएर कम राख्ने कि अथवा त्यो चाहिँ राखेको जो युनिटहरू छ त्यसलाई चाहिँ अझै तथ्यपरक बनाउने कि भन्ने हिसाबले पनि कतिपय आएको छ होइन। अब जस्तो हाम्रो मानव आर्थिक समृद्धिकै हिसाबमा पनि जाँदाखेरि पनि ग्रोथको प्रोजेक्सन हेर्दा अब हाम्रो पहिलो आवधिक योजनादेखि 15 वर्षसम्म हेर्दाखेरि ग्रोथ टार्गेट चाहिँ धेरै कम आवधिक योजनाहरूमा मिट भएको छ, 7 र 8 मा लगभग मिट भएको छ र 14 मा चाहिँ राम्रोसँग त्यो उपलब्धि हासिल भएको छ होइन। अरूमा धेरै त्यस्तो भएको छैन। अब 16 पनि अहिले अप्ठ्यारो परिस्थितिको बावजुद हामी 16 आवधिक योजना बनाइरहेछौँ। हाम्रो राष्ट्रिय अर्थतन्त्र र अहिलेको तपाईँको ग्रोथको अन्तको पनि अवस्था हेर्दाखेरि यो अन्तर्राष्ट्रहरूमै चाहिँ इकोनोमी चाहिँ स्लो डाउन भएको बेला 7.5% राख्दाखेरि उपलब्धि हासिल गर्न सकिन्न कि भन्ने यस्ता जिज्ञासाहरू, जस्तो गरिबीको अब हामी सिङ्गल डिजिटमा 15 आवधिक योजनामै झार्ने भनेका थियौँ तर हामीलाई बिचमा धेरै अप्ठ्याराहरू परे, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा धेरै सकहरू आए, इन्कम पार्ट चाहिँ हाम्रो धेरै न्यून हुँदै गयो, त्यो इन्कम चाहिँ नबढेछ भने त गरिब घट्दैन। त्यसैले अहिले राखेको टार्गेट पनि अलि कम हो, अलिक बढी त्यसलाई चाहिँ बढी अलि तलै झारौँ होइन गरिबीलाई तरै जाँदा रोजगारीलाई पनि अब बेरोजगारी न्यून गर्नेतिर जाउँ भन्ने यस्ता खाले र अरू चाहिँ संरचनागत रूपान्तरण भनेको छ 16 आवधिक योजनालाई भने संरचनात्मक रूपान्तरण गर्ने सेक्टरहरू चाहिँ हामीले 14 सेक्टरहरू पहिचान गरेका छौँ त्यसमा पनि थेमाटिक चाहिँ 12 सेक्टर छन् तिनमा पनि अझ विस्तृत अझ व्यवस्थित बनाउने भन्ने खाले मात्रै हुन् कुनै ठुलो त्यो भत्काउनै पर्ने नयाँ थप्नु पर्ने भन्दा पनि भएका भित्रैलाई अलि तादम्यता मिलाएर लाने लिङ्केजहरू मिलाउने ग्रोथ अब ट्रान्जेक्टरी हेर्दाखेरि अब अलिकति रियलिस्टिक फिगरमा जाने कि भन्ने हो उहाँहरूको अब हामीले चाहिँ उहाँहरूले त्यसरी भन्नुभयो अब हामीले चाहिँ फेरि सत्य तथ्य डेटा धेरै पहिलादेखिको अध्ययन गरेर हामीले अब ब्याकवर्ड फरवर्ड लिङ्केज हेरेका छौँ राष्ट्रिय अर्थतन्त्रको अवस्था के छ हाम्रो सबल पक्ष के हुन् दुर्बल पक्ष के हुन् हामी कसरी जान सक्छौँ भन्ने पुरा तयारीको सायद आएको हुनाले अब त्यसमा त्यो एकाध दिन बसेर हाम्रो सेक्टर हेर्ने मान्यज्यूहरूले आफ्नो सेक्टरमा त्यो इन्कर्पोरेट गरेपछि सकिहाल्छ यसमा त्यति धेरै ठुलो कुराहरू आएको छैन तर मुख्य कुरा चाहिँ के छ भने अहिले देशमा देखिएका समस्याहरूको समाधान गर्नतर्फ यो योजना छ कि छैन यो आवधिक योजना पूर्ण कार्यान्वयन हुने किसिमको छ कि छैन सम्पूर्णतामा यो कार्यान्वयन हुन्छ हुँदैन एउटा राम्रो पढ्न लायक दस्तावेज मात्र हो कि यसले मानव जीवनमा र तपाईँको राष्ट्रिय अर्थतन्त्रमा जो समृद्धि ल्याउने कुरा गरेको छ त्यो तर्फ उन्मुख हुन्छ कि हुँदैन त्यसको कार्यान्वयन सुनिश्चितता सहितको कार्ययोजना सहित इन्कर्पोरेट गर्न राम्रो हुन्छ भन्ने हिसाबबाट फोकस भयो र त्यसमै सम्मान्य प्रधानमन्त्रीज्यूले पनि यसलाई आयोगका सदस्यहरूले आएको सुझाव अनुसार परिमार्जित गरेर बुझाउने भन्ने हिसाबले निर्देशन दिनुभएको छ त्यसरी हामी अगाडि
बढिरहेका छौँ। हजुर, जस्तो भनौँ न हाम्रा योजना बजेट नीति तथा कार्यक्रम हुँदा धेरै महत्त्वाकांक्षी भनेर आउँछन् तर त्यसमा स्रोत हुँदैन। हामीले योजना बनाएका योजना कार्यान्वयन गर्नका लागि स्रोत सुनिश्चित गर्नका लागि चाहिँ के उपायहरू अप्नाउनु पर्छ? नयाँ भनौँ न पहिले अप्नाइरहेका सुझावहरू भन्दा बाहेक थप केही सुझावहरू छन् कि?
अब यस्तो छ, पहिला पहिलाका योजनाहरूमा धेरै जस्तो अब योजनाहरू मात्र सोकेस गरिन्थ्यो होइन, राम्रोसँग योजनाहरू यस्तो गरे यस्तो हुन्छ भनेर एउटा आकाङ्क्षाहरू धेरै हुन्थ्यो र त्यसलाई सपोर्ट गर्ने इभिडेन्सेसहरू पनि प्रायः कतिमा हुन्थ्यो कतिमा हुँदैन थियो, एउटा सपनाको रूपमा मात्रै हुन्थ्यो। तैपनि लक्ष्य उद्देश्य रणनीति कार्यनीतिले त्यसलाई ब्याकअप गरेर अपेक्षित उपलब्धि यति हो भनेर लेखिन्थ्यो। अब बिचमा हामीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी भनेको ऐनबाट दिएको अधिकार अनुसार राष्ट्रिय योजना आयोगले अब राष्ट्रिय परियोजना ब्याङ्क स्थापना गर्यो र पूर्व तयारी नभएका आयोजनाहरू चाहिँ हामीले छनौट नगर्ने र त्यसमा बजेट नहाल्ने भन्ने अवधारणा लियौँ र 15 आवधिक योजनाबाट त्यसलाई अलिकति धेरै रूपमा चाहिँ त्यो कार्यान्वयन भएको छ र बहुवर्षीय ठेक्कामा जाने बेलामा पनि स्रोत सुनिश्चितता गर्नुपर्ने बेलामा पनि र प्राथमिकता प्राप्त आयोजना हुन् भनेर भन्नको लागि पनि आयोजना ब्याङ्कमा प्रविष्ट गराउने भन्ने किसिमको एउटा प्रावधान राखेको हुनाले त्यसले अलिकति फिल्ट्रेट भएको छ र अहिले चाहिँ हामी त्यति मात्र नभएर हामीले त्यो आइकोर हुन्छ, हुन त यो ट्रेडिसनल मेथडै हो, यो इन्क्रिमेन्टल क्यापिटल आउटपुट रेसियो भन्ने हुन्छ, कति खर्च गर्दा कति चाहिँ रिटर्न आउँछ भन्ने हिसाबले पनि हामीले सेक्टरल हेरेको हुन्छौँ। एक युनिट तपाईँको उत्पादन बढाउन कति खर्च गर्नुपर्छ त्यसको रेसियो के हो भनेर पनि हेरेका छौँ। अर्को चाहिँ हामीले यो 16 आवधिक योजनाको अन्तिम वर्ष भनौँ न 85-86 पुग्दासम्म 7.5% ग्रोथ हासिल गर्न कुन कुन सेक्टरमा कति इन्भेस्टमेन्ट चाहिन्छ भनेर पनि हामीले इन्भेस्टमेन्ट पार्टबाट पनि निकालेका छौँ र त्यो चाहिँ लाग्ने कुरा अब आउँछ कहाँबाट भन्ने कुरा चाहिँ तपाईँले सोध्न खोजे जस्तो लाग्छ।
हजुर, हो
अब आउँछ भन्ने कुरा चाहिँ अब हामी तिन पिलर इकोनोमी हो हाम्रो होइन, हामी चाहिँ नि सरकारी निजी र सार्वजनिक हो र त्यसको अलावा हाम्रो नागरिक समाज डेभलपमेन्ट पार्टनर लगायत सबैबाट यो विकास र समृद्धिका आयोजना अथवा योजना कार्यक्रममा केही न केही हिसाबबाट तपाईँले इन्भेस्टमेन्ट गरेको पाउन सकिन्छ। अब अहिले चाहिँ हामी प्राइभेट सेक्टरलाई त्यही अब 55-56% उसले कन्ट्रिब्युसन गर्न सक्ने किसिमको रूम सिर्जना गर्ने जबकि उसको अर्थतन्त्र चाहिँ 70%भन्दा बढी अर्थतन्त्रमा कन्ट्रिब्युट गरेको छ। त्यस्तै सरकारीबाट हामीले 38-39% हाराहारीमा त्यसमा इन्भेस्टमेन्ट गर्न सक्ने र बाँकी चाहिँ सहकारी क्षेत्रले गर्ने भनेर पनि हामीले एउटा आकलन गरेका छौँ। त्यसो गर्दाखेरि हाम्रो अहिलेको कस्टमा हेऱ्यो भने कम देखिए पनि हाम्रो उपभोक्ताको कस्टमा हामीले हेर्दाखेरि झन्डै 100 खरब भन्दा बढी चाहिँ हामीलाई लगानी आवश्यक पर्छ भनेर हामीले अनुमान गरेका छौँ। र त्यो लगानी गर्ने सेक्टरहरूको विषयमा अब हामीले सोकेस गरेका आयोजनाहरू कार्यक्रमहरूमा लगानी हुने हो, जस्ता विभिन्न किसिमका लगानी सम्मेलन पनि हामीले गरिरहेछौँ। यसैपालि पनि सरकारले धेरै महत्त्व दिएर लगानी सम्मेलनको आयोजना गरेको छ,
15-16 दिन मात्रै बाँकी छ भनौँ न,
त्यसबाट पनि आउँछ। तर मुख्य चाहिँ के हो भने सरकारी क्षेत्रबाट गर्ने कुन कुन आयोजनाहरू कस्ता आयोजनाहरू हुन् भन्ने खाले एउटा, निजी क्षेत्रबाट गर्ने कुन कुन हुन्, सहकारी क्षेत्रले कति गर्छ र साझेदारीमा कति गर्न सकिन्छ, यसै गरी हामीले छुट्याएका छौँ। त्यसरी छुट्याउँदा जस्तो राष्ट्रिय गौरवका भन्यो भने सरकारले गर्ने भयो, प्राथमिकता प्राप्तमा जस्तो रूपान्तरणकारीमा चाहिँ नि हामी साझेदारीमा पनि जान सक्ने अवस्था छ। अब ठुला आयोजनाहरू भनेका छौँ, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू भनेका छौँ, त्यसमा पनि जान सक्छ। र यसरी जाँदाखेरि तिन तहको सरकार भएको हुनाले तिनटै तहको सरकारको आफ्नो एकल अधिकार क्षेत्रभित्र बसेर गर्ने आयोजनाहरू के हुन् भन्दाखेरि सरकारले नै मोडालिटी बनाएर एउटा डाइरेक्ट सरकारले इन्भेस्टमेन्ट गर्ने, अर्को सरकारले पनि प्राइभेट सेक्टर र कोअपरेटिभ र डेभलपमेन्ट पार्टनरसँग पनि मिलेर गर्ने खाले पनि हुन्छन्। यसरी हामीले अहिले सोकेस गर्न खोजेका जो आयोजना कार्यक्रमहरू परियोजनाहरू छन् जसले चाहिँ नि हाम्रो समृद्धिको खाट पूर्ण रूपले अनुभूत गर्न सक्ने गरी नतिजा दिन्छ भनेर सुनिश्चित गरिएकोमा गरिने लगानी चाहिँ 90 खरबदेखि 100 खरबको हाराहारीमा गर्न सकिन्छ भन्ने छ। र त्यसको स्रोत पनि यो यसरी यसरी ल्याउँछौँ भन्ने छ। अब बजेट निर्माणमा चाहिँ हामीले फेरि जो साधारण खर्चतर्फ चाहिँ हाम्रो राजस्वले नै धान्न सक्ने गरी जाने र विकास निर्माणको लागि चाहिँ हामीले आन्तरिक र बाह्य ऋण र अनुदानलाई नै पूर्ण रूपले परिचालन गर्ने र त्यसबाट पुँजीगत खर्च नहुने रहेछ भने त्यस्तामा हामी हामी ऋण गरेर ल्याएको पैसा खर्च नगर्ने भन्ने मोडालिटीमा पनि अहिले हामी गएका छौँ। र अर्थ सम्मान्य प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू र राष्ट्रियलाई उहाँहरूबाट राष्ट्रिय योजना आयोगलाई दिएको निर्देशन सुझावमा हामीले केही कुराहरू नै अहिलेको हाम्रो मुख्य जुन प्रस्ताव लिँदो हुनेछ भनेर राखेका छौँ। फजुल खर्चहरू हटाउने, निर्णय हुने र अलपत्र रुग्ण निवारिसे भएका आयोजनाहरूलाई पूर्ण कार्यान्वयनमा लाने र थोरै साधन र स्रोतले असीमित आवश्यकता पुरा गर्नुपर्ने भएको हुनाले त्यसलाई प्रायोरिटाइजेसन प्री प्रायोरिटाइजेसन गरेर फोकस सेक्टरमा इन्भेस्ट गर्ने र रिजल्ट निकै छिटो निकालेर जनताले त्यसको लाभ अथवा त्यो चाहिँ नि प्राप्त गरेको प्रत्याभूति हुन सक्ने बनाउने र हाम्रो सामाजिक आर्थिक रूपान्तरणलाई त्यसले योगदान गर्न सकोस् भन्ने हिसाबबाट नै यो बजेट निर्माण नीति कार्यक्रम र 16 आवधिक योजनालाई एकदमै तादम्यता मिलाएर हामी लगिरहेछौँ। अहिले चाहिँ हाम्रो लागि यो 16 अवसर पनि हो, यसै गरी आवधिक योजना पनि यतिखेरै आउनु अनि नीति तथा कार्यक्रम पनि बन्दै जानु र बजेट बनाउने टाइम पनि हुनु र हाम्रा ठुला ठुला डेटाका जो तपाईँको रिजल्टहरू पनि यसै वर्ष प्राप्त भएको हुनाले हामीले गरेको प्रोजेक्सन हामीले गरेको अनुमान चाहिँ अलमोस्ट रियलिस्टिक हुने हिसाबले गएको हामीले अनुमान गरेका छौँ।
हजुर, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य प्राध्यापक डाक्टर राम कुमार भुयाल।